असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभरिकै साथ सुन्दै हुनुहुन्छ। शैक्षिक बसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृङ्खलामा हामी एउटा विद्यालय जहाँ बौद्ध दर्शन सम्बन्धी पढाइ हुन्छ, बौद्ध दर्शन पढाउँदा आइपर्ने चुनौतीहरू के हुन्, सिकाइने विषयवस्तुहरू के हुन्, बौद्ध दर्शन मात्रै पढाइ हुन्छ कि त्यहाँ आधुनिक शिक्षा पनि पढाइ हुन्छ, यी यावत विषयमा आजको श्रृङ्खला सञ्चालन गर्नेछौं। यिनै विषयमा छलफल बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ सेचेन महाबौद्ध विद्यालयका प्राधानाध्यापक झविन्द्र कुमार सुवेदी। सुवेदीजी, उहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
हस्, धन्यवाद, नमस्ते।
सेचेन महाबौद्ध विद्यालयमा के के पढाइ हुन्छ, कसरी पढाइ हुन्छ, कुन कुन समुदायको पढाइ हुन्छ, यो पढाउनु कति जरुरी छ, आधुनिक शिक्षासँग बौद्ध दर्शनलाई जोड्नु किन जरुरी भयो, यी आपत्ति विषयमा अलिकति पछाडि विस्तृत रूपमा बहस गर्छु नै।
हजुर,
शुरूआतमा यो सेचेन महाबौद्ध विद्यालयका बारेमा जानकारी गराइदिनुहोस् न।
धन्यवाद सर। यो सेचेन महाबौद्ध विद्यालय भनेको एउटा सेचेन महाबौद्ध शैक्षिक गुठीबाट सञ्चालित विद्यालय हो। यो 2062 सालमा नै यो अनुमति लिएर सञ्चालित विद्यालय हो। त्यतिखेर यो कक्षा 5 अनुमति लिएको थियो, पछि अहिले यो अपग्रेड हुँदै हुँदै यो अहिले कक्षा 12 सञ्चालित छ। र यो विद्यालय भनेको काठमाडौँ महानगरपालिकाको बौद्ध वडा नम्बर 6 चाहिँ नै लोकेटेड छ, अवस्थित छ। र यो चाहिँ सेचेन महाबौद्ध विहार छ, जुन सेचेन विहार छ, सेचेन गुम्बा छ, त्यही परिसरभित्र नै यो विद्यालय छ। र यो विद्यालयमा चाहिँ हामीले विशेष गरिकन नेपाल सरकारको यो गोम्पा शिक्षा अन्तर्गतको पाठ्यक्रम लगायतका विषयहरूलाई राखेर हामीले चाहिँ अध्यापन गराउँछौँ।
यो सेचेन महाबौद्ध विद्यालय बौद्ध धर्मसँग सम्बन्धित बौद्ध दर्शन पढाइ हुने विद्यालय हो।
हजुर, यो चाहिँ कस्तो हो भन्दाखेरि बौद्ध दर्शन, बौद्ध भाषा र बौद्ध शिक्षा, यो तीनटा विषय र मोनास्टिक सब्जेक्टहरू हुन्छन्, जुन चाहिँ एउटा लामा भिक्षुहरूले गुम्बाभित्र यो कर्मकाण्ड गर्दाखेरि चाहिने विषयहरू, त्यस्ता विषयहरूलाई पनि इन्टिग्रेट गरेर र यो नेपाल सरकारले तोकेका विषयहरू जुन एउटा थेमेटिक सब्जेक्टहरू छन्, यो नेपाली, इङ्ग्लिस, म्याथमेटिक्स, साइन्स, सोसल स्टडिज, यी विषयहरू पनि सँगै कम्बाइन गरेर हामीले पढाएका हुन्छौँ। र यसलाई एक किसिमले भन्दाखेरि इन्टिग्रेटेड एजुकेसन भन्न सकिन्छ। इन्टिग्रेट गरेर चाहिँ स्पिरिचुअल एजुकेसन र यो मोडर्न सेकुलर एजुकेसनलाई चाहिँ इन्टिग्रेट गरेको हुनाले यसलाई हामीले इन्टिग्रेटेड एजुकेसन भनेर पनि भन्न सक्छौँ।
विद्यालयले बौद्ध भिक्षु बनाउने हो त्यहाँबाट?
होइन, यो तपाईँले एकदमै सही क्वेसन गर्नुभयो। वास्तवमा हाम्रा विद्यार्थीहरू भनेको सबै नेपालका विभिन्न जिल्लाहरूबाट छरिएर आएका विद्यार्थीहरू नै हुन्। जसरी अन्य विद्यालयहरूमा विद्यार्थीहरू हुन्छन्, त्यस्तै विद्यार्थीहरू नै हुन्। हाम्रो अलिकति फरक चाहिँ के हो त भन्दा सेचेन हाम्रो संरक्षक, हाम्रो प्याट्रोन चाहिँ को हो त भन्दा सेचेन महाबौद्ध विहार हो, गुम्बा हो, गुम्बाले स्थापना गरेको विद्यालय हो। त्यसैले सबैभन्दा पहिला विभिन्न क्षेत्रका विद्यार्थीहरू चाहिँ, भाइहरू चाहिँ, बच्चाहरू चाहिँ, म चाहिँ मेरो विद्यार्थी के अरे गुम्बामा गएर म एउटा लामा भिक्षु बन्छु, म बुद्धिस्ट प्र्याक्टिस गर्छु भन्ने हिसाबले उहाँका गार्जियनहरूले, त्यो समुदायले त्यहाँ पठाउँछ। त्यहाँ पठाइसकेपछि अबको समयमा एउटा भिक्षुलाई खालि एउटा ट्रेडिसनल एजुकेसन मात्रै, एउटा चाहिँ कोर बुद्धिस्ट एजुकेसन मात्रै पढाएर हुँदो रहेनछ। अबको यो आधुनिक जमानामा, 21st सेन्चुरीमा आधुनिक शिक्षाको उत्तिकै जरुरी छ, कम्प्युटर एजुकेसनको उत्तिकै जरुरी छ, इङ्ग्लिस ल्याङ्ग्वेजको उत्तिकै जरुरी छ, सामान्य विज्ञान र गणितको नलेजको उत्तिकै जरुरी छ भन्ने हिसाबले चाहिँ यो विद्यालय खोलेर ती लामा भिक्षुहरूलाई पढाउनलाई विद्यालयमा पठाइयो। त्यसैले गुम्बा र विद्यालय एसोसिएट छ।
बौद्ध दर्शन, बौद्ध शिक्षा, भिक्षु भन्ने काम चाहिँ विगतमा त्यो गुम्बामा हुन्थ्यो, बौद्ध दर्शन पढाउने लामा भिक्षुहरूले गर्नुहुन्थ्यो। यो आधुनिक शिक्षासँग जोड्न किन जरुरी देखियो, किन यसको यसको आवश्यकता देखियो?
अब यसको दुईटा पक्षहरू छन्। एउटा पक्ष त के छ भन्दा हरेक गुम्बाहरूले आफ्ना लामाहरूलाई हजुरले भने जस्तै सदैवदेखि पढाइराखेका छन्। गुम्बाभित्र उहाँहरूको आफ्नो पाठ्यक्रम छ, त्यसलाई ड्रासाङ, सेर्रा होइन विभिन्न किसिमको नाम दिइएको छ। त्यो तपाईँको ट्रेडिसनल बुद्धिस्ट फिलोसफी, बुद्धिस्ट एजुकेसन पढाइराखेको छ, कर्मकाण्डहरू पढाइराखेको छ, होइन ध्यान पढाइराखेको छ। तर अब के भयो त भन्दाखेरि त्यो पढिराखेको शिक्षालाई अब औपचारिकता दिनु पर्यो नि त होइन, त्यो चाहिँ एउटा चाहिँ ट्रेडिसनल पढाइ चाहिँ पढिरह्यो तर त्यसले औपचारिकता चाहिँ पाएन, त्यसले मान्यता सर्टिफिकेसन चाहिँ भएन होइन, त्यसले गर्दाखेरि चाहिँ नेपाल सरकारले केही वर्ष अगाडि गोम्पा शिक्षा भनेर चाहिँ त्यो पाठ्यक्रमहरूलाई जोडेर एसईई ग्रेड टुवेल्भसम्मकै पाठ्यक्रम बनायो र ग्रेड टुवेल्भसम्मकै इक्विभ्यालेन्ट चाहिँ त्यसले चाहिँ क्रिएट गर्यो र अहिले चाहिँ अझ तपाईँको यो उता यो गुम्बाको ट्रेडिसनल बुद्धिस्ट एजुकेसन पढ्ने बुद्धिस्ट फिलोसफी पढ्ने यो सेड्रा भन्छ, सेड्राको पनि सर्टेन इयर भइसकेपछि उसलाई लुम्बिनी बुद्धिस्ट युनिभर्सिटीले एक वर्षको चाहिँ तपाईँको ब्रिज कोर्स गरेर सिधै ब्याचलर्समा पनि भोट बुद्धिज्म भनेर चाहिँ पढाउन थालेको छ। यसरी यसलाई चाहिँ एउटा पाटो त्यो भयो, एउटा आवश्यकता त्यो भयो। अर्को मैले दुईटा रिजनमा अर्को रिजन चाहिँ के हो त भन्दाखेरि अहिलेको जमानामा चाहिँ तपाईँको बुद्धिस्ट एजुकेसन बुद्ध धर्मलाई अझ बढी वैज्ञानिक हिसाबले बुझ्नको लागि अझ यसलाई चाहिँ तपाईँको मानवलाई तपाईँको हितको लागि संसारभरि पुर्याउनको लागि मोडर्न एजुकेसन पनि पढ्न जरुरी छ र तपाईँले बुद्ध धर्मलाई गहिरिएर अध्ययन गर्यो भने बुद्ध धर्म आफैमा एउटा विज्ञान हो, त्यो भित्र सम्पूर्ण कुराहरू फिजिक्स छ, केमिस्ट्री छ, तपाईँको न्युरोलोजी छ, सबै कुराहरू छ र त्यसो भएको हुनाले पनि यसरी मोडर्न एजुकेसनलाई बुद्धिस्ट एजुकेसनसँग जोडियो। अनि अर्को पनि कुरा त्यो चाहिँ मैले के अनुभव गरेको कुरा हो भने मैले थ्रु आउट दिस मेरो आफ्नो प्रोफेसनको एक्सपिरियन्सको हिसाबले हामीले एउटा मोडर्न एजुकेसनलाई मात्रै यो चाहिँ एउटा फिलोसफिकल कुरा पनि हो सर, यो तपाईँको मोडर्न एजुकेसनले मात्रै हामीले चाहिँ एउटा विद्यार्थीलाई पढायौँ भने त्यो मान्छेमा चाहिँ के भयो त भन्दा एउटा मसिन जस्तो भयो क्या, उसमा ह्युम्यानिटी इथिक्स भ्यालुज होइन यो ह्युम्यान नेचर ह्युम्यान क्यारेक्टरहरू डेभलप गर्न गाह्रो भयो। त्यसैले अब हामीले ट्रु ह्युम्यान बिङ बनाउनको लागि स्पिरिचुअलिटी पनि जोड्नु पर्ने रहेछ है, यहाँ कुनै धर्मको मैले कुरा गरेँ होइन, आध्यात्मिकताको कुरा गरेको, स्पिरिचुअलिटीको कुरा गरेको, रिलिजनको कुरा गरेको होइन, त्यसलाई जोडेर लग्यो भने चाहिँ त्यो मान्छेमा चाहिँ एउटा ह्युम्यानिटी डेभलप गर्न सकिन्छ, इथिक्स डेभलप गर्न सकिन्छ भन्ने पनि मेरो एउटा बुझाइ हो।
परम्परागत रूपमा गुम्बामा बौद्ध दर्शन पढाइरहेका बौद्ध भिक्षुहरूले या बौद्ध लामाहरूले परम्परागत रूपमा पढाइरहेको अवस्थामा तपाईँहरूले यसरी आधुनिक शिक्षासँग जोडिरहँदा तपाईँहरूको बीचमा कतै द्वन्द त हुँदैन?
पटक्कै हुँदैन, बरु एक अर्कामा परिपूरक चाहिँ भएको छ। उताको ग्याप यताले फुलफिल गरिरहेछ, यताको ग्याप उताले फुलफिल गरिरहेछ। त्यसो भएको हुनाले यसले कुनै पनि कन्फ्लिक्ट गरेको छैन, किनभने कतिपय कुराहरू परम्परागत शिक्षालाई आधुनिक शिक्षाको जरुरत पर्यो भने यसले त्यो तपाईँको ग्यापलाई फुलफिल गरिराखेको छ। यता हामी आधुनिक शिक्षापट्टिबाट आएको साथीहरूलाई चाहिँ यता ट्रेडिसनल तपाईँको एजुकेसनको ग्याप चाहिँ उतापट्टिकोले फुलफिल गरिराखेको छ। त्यसैले देयर इज नो एनी कन्फ्लिक्ट, केही पनि कन्फ्लिक्ट छैन,
कहीँ कतै विरोध आएको छैन,
केही पनि छैन, एकदमै झन् त्यसले त स्ट्रङ पो बनाएको छ मेरो अनुभवमा, मेरो बुझाइमा।
विद्यार्थी कति छन् आजका दिनमा तपाईँको यो सेचेन महाबौद्ध विद्यालय?
अहिले हामीसँग 287-88 जना विद्यार्थीहरू छन्, सबै भिक्षुहरू लामा भिक्षुहरू।
पढाइ हुने विषय बौद्ध धर्म त हुन्छ नै तर आधुनिक शिक्षा पनि हुन्छ नै, अन्य विद्यालय भन्दा तपाईँहरूको विद्यालय फरक चाहिँ के कारणले हो?
हाम्रो विद्यालय फरक तीन किसिमले छ, एउटा तपाईँको विद्यार्थीको कारणले फरक छ, एउटा पाठ्यक्रमको कारणले फरक छ, एउटा क्रियाकलापको कारणले फरक छ। विद्यार्थीको कारणले किन पनि फरक छ भने हामीसँग डाइभर्स सोसाइटीको विद्यार्थीहरू छन्। एउटा तपाईँको विद्यार्थीको कारणले गर्दा फरक छ होइन, हामीसँग डाइभर्स क्वालिटीको विद्यार्थीहरू छन्। एउटा शिक्षक क्लासमा जाने बित्तिकै सबै लामा भिक्षुहरूलाई चाहिँ उसले विद्यार्थीको रूपमा पाउँछ होइन, हरेक क्लासको स्टार्टिङमा उसले ध्यान गर्छ होइन, तपाईँको चाहिँ नै सिल समाधि र प्रज्ञाको उसले प्र्याक्टिस गर्छ होइन। अनि हजुरको पाठ्यक्रमको हिसाबले भन्दाखेरि हामीसँग अफकोर्स पाठ्यक्रम वृहत छ, हामीसँग यो पनि म तपाईँलाई अलिकति भनिदिइहालौँ समय लिउँ, हाम्रो पाठ्यक्रमलाई क्याटेगोरिकली तीन भागमा विभाजन गर्न सकिन्छ। एउटा थिमेटिक सब्जेक्ट्सहरू होइन, तपाईँको साइन्स म्याथ साइन्स म्याथ नेपाली के अरे साइन्स म्याथ सोसियल स्टडिज यस्ता यस्ता कुराहरू भयो होइन। अनि त्यसपछि तपाईँका अर्को चाहिँ ल्याङ्ग्वेजका विषयहरू, त्यसमा इङ्ग्लिस नेपाली र भोट भाषा, हामीसँग तिनवटा भाषा पढाइ हुन्छ। अनि त्यसपछि हामीसँग अर्को मोनास्टिक सब्जेक्ट्सहरू, बुद्धिस्ट सब्जेक्ट्सहरू, जस्तै बुद्धिस्ट फिलोसफी, बुद्धिस्ट एजुकेसन, दर्शनका कुराहरू। त्यसपछि तपाईँका मोनास्टिक सब्जेक्ट भनेको तोर्मा बनाउने, त्यो बाजा बजाउने, गुम्बामा बनाउँछन् नि पूजाहरू गर्दा त्यस्ता खाले कुराहरू ध्यान भयो। यसरी चाहिँ हाम्रो तिनवटा क्याटेगोरीमा चाहिँ हामीले सब्जेक्टहरूलाई डिभाइड गर्न सक्छौँ। अनि क्रियाकलापको हिसाबले पनि के छ त भन्दाखेरि हाम्रा पठन पाठनका क्रियाकलापहरू अरू विद्यालयभन्दा धेरै किसिमले फरक छन्। जस्तै हामीले हरेक पाठ्यक्रमलाई हरेक कक्षालाई हामीले के गर्छौँ त भन्दा इथिक्ससँग जोड्छौँ, कम्प्यासनसँग जोड्छौँ, काइन्डनेससँग जोड्छौँ, हेल्पिङ अदर्ससँग जोड्छौँ। यसरी हाम्रा क्रियाकलापहरूको हिसाबले पनि हामी फरक छौँ अन्य विद्यालयहरूभन्दा।
अन्य विद्यालयमा चाहिँ विद्यार्थी घरबाट आउने, कक्षा कोठामा उपस्थित हुने, त्यहाँ शिक्षकले पढाउने र दैनिकी त्यसरी नै चलिरहेको हुन्छ, तपाईँहरूका केही फरक छ कि तपाईँहरूको पनि दैनिकी यस्तै हो?
यस्तो छ, हाम्रो दैनिकी समग्रमा त त्यस्तै नै हो, तर हाम्रा विद्यार्थीहरू सबैजना चाहिँ नै रेजिडेन्सियल हुन्, हाम्रो चाहिँ होस्टेलमै बस्छन्, स्कुलभित्रै बस्छन्, गुम्बाभित्रै बस्छन्। अनि उनीहरूको चाहिँ कसैको घर जुम्ला हुम्ला होइन मकवानपुर ताप्लेजुङ टाढा भएको हुनाले उनीहरू घर गइरहन उनीहरूका गार्जियन प्यारेन्ट्स आमा बुवा सधैँ आइरहन भेट्न पनि पाउँदैनन्। अर्को कुरा चाहिँ के छ भन्दाखेरि हाम्रो विद्यार्थीहरूको चाहिँ नि साँच्चै भन्ने हो भने दिनभरि नै उनीहरूको चाहिँ फ्रिडम नै हुँदैन क्या। उनीहरू बिहान बेलुका पूजा गर्नु पर्यो, त्यसपछि उनीहरूले आफ्नो चाहिँ दैनिकी सुरु गर्नु पर्यो, दिनभरि अब क्लास स्कुल एटेन्ड गर्नु पर्यो, क्लास वर्क गर्नु पर्यो, होमवर्क गर्नु पर्यो, प्रोजेक्टहरू गर्नु पर्यो, ल्याब वर्कहरू गर्नु पर्यो, हामीसँग कम्प्युटर ल्याब छ, साइन्स ल्याब छ, लाइब्रेरी छ होइन, ती सम्पूर्ण कुराहरू गर्नु पर्यो। त्यसपछि फेरि हजुरको बेलुका भएपछि फेरि उनीहरूले पूजापाठ गर्नु पर्यो, गुम्बाका नित्य क्रियाकलापहरू गर्नु पर्यो। त्यसैले गर्दा हाम्रो विद्यार्थीको क्रियाकलापको हिसाबले अरू विद्यालयभन्दा यो हिसाबले फरक छ। उनीहरू सबैजना रेजिडेन्सियल हुन्, सबै चाहिँ तपाईँको चाहिँ गुम्बामै बस्छन्, घरबाट कोही पनि आउँदैन।
त्यो गुम्बामा पढ्ने विद्यार्थीहरू तपाईँको विद्यालय पढ्ने विद्यार्थीहरूको स्वतन्त्रता चाहिँ कति हुन्छ? स्वतन्त्रता
यस्तो हुन्छ, बुद्ध धर्ममा तपाईँको चाहिँ तिनवटा कुरा फन्डामेन्टल कुराहरू हो, एउटा सिल, समाधि र प्रज्ञा। सिल भनेको डिसिप्लिन, एउटा बेसिकली कुरा बुझ्दाखेरि डिसिप्लिन भयो होइन त। अब त्यहाँ हामीहरू चाहिँ बसिसकेपछि त्यहाँ चाहिँ एउटा लामा भिक्षुहरूले पालना गर्नुपर्ने नियमहरू हुन्छ, त्यो नियमहरूभित्र सिलभित्र बसेर उनीहरूले स्वतन्त्रता हासिल गर्छन्। यसको अर्थ उनीहरू एकदम चाहिँ स्वतन्त्रै हुँदैनन् भन्ने कुरा पनि होइन, तर स्वतन्त्र भन्नाले जति बेला पायो जे पनि गर्न पाइने, जति बेला पायो बाहिर जान पाइने, जति बेला पनि पायो घुम्न पाइने, सिनेमा हेर्न जान पाइने, यस्तो चाहिँ हुँदैन। उनीहरूमा एउटा एक किसिमको चाहिँ सिलले बाँधिएका हुन्छौँ, एउटा चाहिँ रुल्स रेगुलेसनभित्र बसेका हुन्छौँ, तर त्योभित्र उनीहरूको डेमोक्रेटिक राइट, उनीहरूको चाइल्ड राइट भन्ने कुराहरूलाई चाहिँ फेरि हामीले एकदमै मध्यनजर राखेका हुन्छौँ।
देश धर्मनिरपेक्ष देश हो
हजुर,
त्यही अनुसार अगाडि बढिरहेको पनि छ। धर्मनिरपेक्ष देशमा यसरी छुट्टै रूपमा त्यो धर्म अनुसार एउटा धर्मलाई फोकस गरेर पढाउँदाखेरि कहीँ कतै विवाद उत्पन्न हुने हुँदैन?
राम्रो क्वेसन गर्नुभयो तपाईँले, र यसलाई हामीले साँच्चै भन्ने हो भने यो पठन पाठन र यो विधि र यो पाठ्यक्रम भनेको धर्मनिरपेक्षता आइसकेपछिको उपलब्धि हो। अझ भन्दाखेरि होइन, धर्मनिरपेक्षता देश भइसकेपछि पो यो कुराहरू भएको त, भनेपछि यसले त झन् कन्फ्लिक्ट ल्याउने कुरै भएन होइन। सबै धर्मलाई समान व्यवहार, समान अधिकार दिएपछि कुराहरू आएका हुन्। र रह्यो कुरा बुद्ध धर्मले एउटा चाहिँ अरू धर्मसँग कन्फ्लिक्टको कुरा आयो, बुद्ध धर्म नै यस्तो धर्म हो जुन कुनै पनि धर्मसँग सजिलै मिल्न सक्छ। बुद्ध धर्ममा डिस्क्रिमिनेसनै छैन, बुद्ध धर्ममा जातीय हायरकी हुन्छ नि, त्यो ठुलो जात सानो जात तिमी यो फलानु चिलानु भन्ने कुरा नै छैन। त्यसैले यसमा चाहिँ बुद्ध धर्म भन्ने बित्तिकै यसमा चाहिँ यो अलग्गै धर्म, यो अलग्गै यो चाहिँ ऊ भन्नुभन्दा पनि यो बुद्ध धर्मले सबै मानव जातिको हित सोच्ने भएको हुनाले यहाँ केही पनि कन्फ्लिक्ट छैन। र हाम्रो विद्यालयमा पढ्दाखेरि सामाजिक शिक्षामा अन्य विषयहरूमा त मेरा हाम्रा विद्यार्थीहरूले त अन्य धर्मको बारेमा पनि सिकिराखेका हुन्छन्। हामीले दसैँमा बिदा दिन्छौँ, तिहारमा बिदा दिन्छौँ, तिजमा हाम्रो लेडिज टिचरहरूले सेलिब्रेट गर्नुहुन्छ, यी सम्पूर्ण कुराहरू हामी त्यहाँ गरिरहेको हुन्छौँ। त्यसैले कुनै पनि कुरा कन्फ्लिक्ट हुँदैन।
मैले हेर्दाखेरि, मैले पढ्दाखेरि, अध्ययन गर्दाखेरि कहीँ कतै यस्तो कुरा पनि भेटाएको थिएँ, कक्षा सुरु हुनुभन्दा अगाडि या शैक्षिक सत्र सुरु हुँदाखेरि एकले अर्कालाई अङ्कमाल गरेर कक्षाको सुरुवात र शैक्षिक सत्रको सुरुवात हुन्छ भन्ने कहीँ कतै मैले अध्ययन गरेको थिएँ, यसलाई अलिकति प्रश्न पारिदिनुहोस् न।
यस्तो हो, यो तपाईँको के हुन्छ भन्दाखेरि टिचिङ लर्निङ प्रोसेसमा सबैभन्दा इफेक्टिभ टिचिङ लर्निङ प्रोसेस स्टार्ट्स विथ लभ एन्ड कम्प्यासन हो क्या। तपाईँ जबसम्म विद्यार्थीसँग अथवा कक्षा कोठामा लर्निङ इन्भाइरोमेन्ट क्रिएट गर्दाखेरि तपाईँले लभिङ र केयरिङ र तपाईँको चाहिँ एउटा त्यो रिलेसनसिप इस्टाब्लिस गर्न सक्नु भएन भने टिचिङ लर्निङ हुँदैन। भनेपछि यो कस्तो पनि हो भन्दा एउटा विद्यार्थी र टिचरको बिचमा, शिक्षकको बिचमा दूरी हुनु हुँदैन है। त्यहाँ जब दूरी हुन्छ, त्यहाँ दूरी हुने बित्तिकै त्यहाँ माया घट्छ, त्यहाँ तपाईँको सम्बन्ध घट्छ, र त्यो भयो भने टिचिङ लर्निङ हुँदैन। त्यसैले अनि फेरि विद्यार्थी के छ भन्दाखेरि टिचर देख्ने बित्तिकै तर्सिने, कक्षा कोठा देख्ने बित्तिकै डराउने होइन, त्यो नहुनको लागि चाहिँ के गरिन्छ त भन्दाखेरि विद्यार्थीहरूलाई पहिलो दिन हक गरेर माया देखाएर एउटा चाहिँ फेरि हाम्रो सन्दर्भमा त अझ के हो भन्दा हाम्रा विद्यार्थीहरूको गार्जियन बाउ आमा दाजुभाइ दिदी बहिनी जे भने पनि हामी टिचरहरू नै हौ। त्यसले गर्दाखेरि उनीहरूलाई हामी तिमीहरूको हौ है, तिमीहरू हामीसँग डराउनु पर्दैन, तिमीहरूले खुलेर हामीसँग आफ्ना कुराहरू सेयर गर्न सक्छौ, कक्षा कोठा भनेको हाम्रो एउटा घर जस्तै हो भन्ने खालको कन्सेप्ट दिनको लागि त्यो एउटा हक गर्ने, हात मिलाउने, नमस्ते गर्ने, चकोलेट दिएर लैजाने खालको चाहिँ एउटा परिपाटीहरू डेभलप गरे हो।
आधुनिक शिक्षा पढाउनका निम्ति त आधुनिक शिक्षा पढेका टिचरहरूले त्यहाँ पढाउन अङ्ग्रेजी, विज्ञान, सामाजिक, गणित लगायतका विद्या विषय पढाउनका निम्ति त आधुनिक शिक्षा पढेका शिक्षकहरूले पढाउलान्। बौद्ध दर्शन पढाउनका निम्ति त्यो जनशक्ति चाहिँ कहाँबाट आउँछ, कसरी उत्पादन हुन्छ, कसरी ल्याउनुहुन्छ?
यो पनि राम्रो क्वेसन गर्नुभयो तपाईँले। यो कस्तो भयो भन्दाखेरि अब हाम्रो विषयगत हिसाबले हेर्दाखेरि यी आधुनिक विषयहरू जुन एउटा चाहिँ कमन विषयहरू छन् त्यसका सब्जेक्ट टिचरहरू त हामीले अब जसरी ल्याउँछौँ त्यसरी नै ल्याउने भयो, अरूले ल्याए जस्तै। र यो स्पेसिफिक विषय जुन बौद्ध दर्शन, बौद्ध शिक्षाका विषयहरू छन्, यस्ता विषयहरूको लागि चाहिँ हाम्रा गुम्बाबाट उत्पादित टिचरहरू हुन्छन् त्यसलाई लोपेन भन्छन् खेम्पो भन्छन् होइन उहाँहरूलाई नै पनि हामी हायर गर्छौँ ल्याउँछौँ होइन उहाँहरूले भोलिन्टियरको रूपमा पढाउनुहुन्छ त्यो लगायत अब अहिले त नेपालमै पनि तपाईँको बौद्ध दर्शन बौद्ध शिक्षाको पढाइ हुन्छ टियुमा हुन्छ एलबियु लुम्बिनी युनिभर्सिटीमा हुन्छ म आफूले पनि पढाएको छु बुद्धिस्ट बुद्धिज्म होइन मास्टर्स गरेको हो त्यसो भएको हुनाले अहिले त समग्र पनि पढाइ हुन्छ त्यो विषय पढाउनको लागि पाइन्छ म्यान पावर अनि अर्को कुरा इन्डियामा पनि तपाईँको यो बनारसमा चाहिँ तपाईँको कलेज युनिभर्सिटिजहरू छन् हो त्यहाँबाट पनि तपाईँको चाहिँ उत्पादित हुन्छन् तपाईँका चाहिँ म्यान पावरहरू उहाँहरूलाई पनि हामीले राखेका छौँ
बुद्ध दर्शनसँग सम्बन्धित भएका लामा भिक्षुहरूले आएर पनि
पढाउनुहुन्छ हामीसँग लामा टिचरहरू पनि हुनुहुन्छ
विद्यार्थी छनौटको प्रक्रिया हुन्छ नि तपाईँहरूको विद्यालयमा आएर पढ्नका निम्ति विद्यार्थी छनौट गर्ने प्रक्रिया हुन्छ नि विद्यार्थीले कसरी पढ्न पर्छ त्यो छनौटको आधार चाहिँ के हुन्छ
हामीसँग तपाईँको छनौटको प्रक्रिया भनेको हामीसँग कुनै एउटा स्पेसिफिक क्राइटेरिया अथवा यो जाति यो वर्ग यो क्षेत्र भनेर हामीले छुट्याएको हुँदैन ओपन एक्सेस हो सबैको लागि ओपन एक्सेस हो प्रब्लम के हो त भन्दा हामीले सबैभन्दा पहिला हामीसँग यो वर्ष हाम्रो चाहिँ स्कुल टोटल रेजिडेन्सियल भएको हुनाले हामीसँग कतिवटा सिट छ त सुत्नलाई खानालाई बस्नलाई होइन हामीसँग कतिवटा सिट हामीले क्रिएट गर्न सक्छौँ त पहिला त्यो हामी फिक्स गर्छौँ त्यसपछि हामीले अब यो वर्ष मानिलिनुहोस् 50 चाहिँ हामीसँग सिट छ भने 50 चाहिँ हामीले चाहिँ राख्न सकिन्छ भनेर हामीले एडमिसन ओपन गर्छौँ त्यसपछि तपाईँका विभिन्न मान्छेहरूले हामीसँग सम्पर्कै राखेका हुन्छन् 2-3 गरेर हुन्छ भर्ना कहिले खुल्छ कतिवटा खुल्छ भनेर अनि उहाँहरू आउनुहुन्छ उहाँहरूले नाम लेखाउनुहुन्छ अनि नाम लेखाइसकेपछि चाहिँ अनि हामी चाहिँ के गर्छौँ भन्दाखेरि त्यो बच्चा चाहिँ अब कस्तो खालको बच्चा हो उसको बाउआमा छ कि छैन होइन किनभने कतिपय ठाउँमा चाहिँ तपाईँको अब बच्चाहरू इलिगल बच्चाहरू हुने होइन अब तपाईँको अर्फेनेज मात्रै भइदियो भने पनि हामीलाई भोलि गएर गुम्बामा राखेर बिरामी पर्दा केही पर्दा गार्जेन नआइदिँदाखेरि समस्या हुने भएको हुनाले यी सबै कागजपत्रहरू छानबिन गरेर ऊ रियल हो कि होइन फेरि अब नेपाली बच्चा हो कि होइन हामी बाहिरको राख्दै राख्दैनौँ होइन हो कि होइन यी सबै कुराहरू चेक गरेर अनि त्यो कोटा बमोजिम अनि हामी चाहिँ फर्स्ट कम फर्स्ट सर्भको हिसाबले हामी राख्छौँ
बौद्ध धर्मसँग जोडिएका समुदाय सामान्य ढङ्गले हेर्दाखेरि के परम्परा छ या के बुझाइ छ भने बौद्ध धर्मसँग सम्बन्धित भएको समुदाय भनेको लामा समुदाय हो शेर्पा समुदाय हो तामाङ समुदाय हो भन्ने छ तपाईँहरूले विद्यार्थीलाई पढाउँदाखेरि तपाईँहरूको विद्यालयमा ती विद्यार्थीहरू ल्याउँदाखेरि कुन कुन समुदायबाट ल्याउनुहुन्छ कसरी ल्याउनुहुन्छ
यो पनि साह्रै सान्दर्भिक क्वेसन सोध्नुभयो तपाईँले र हामीले यो बुझ्नुपर्ने कुरा के हो भन्दा बुद्ध धर्ममा साँच्चै बुद्ध धर्म नै एउटा यस्तो धर्म हो जहाँ तपाईँको जातीयता छैन बुद्ध आफै पनि तामाङ शेर्पा होइनन् नि त बुद्ध आफै होइनन् तर यहाँ के बनाइयो भन्दाखेरि यो कुनै पनि धर्म अब यो हिन्दू भन्ने बित्तिकै बाहुन क्षेत्रीको धर्म हो होइन बुद्धिस्ट भन्ने बित्तिकै तपाईँको चाहिँ यो मङ्गोलियन्सहरूको अथवा तामाङ शेर्पाहरूको हो भन्ने तर त्यो हुँदै होइन र हाम्रो स्कुलमा चाहिँ हामीले के गरेका छौँ भन्दा जुनसुकै जात होइन जुनसुकै क्षेत्र को मान्छे यदि इन्ट्रेस्टेड छ हाम्रो स्कुलमा भर्ना गर्न हाम्रो फिलोसफीसँग हाम्रो उद्देश्यसँग हाम्रो अब्जेक्टिभ हाम्रो क्वालिटीसँग ऊ इन्ट्रेस्टेड छ भने उसले भर्ना पाउँछ तर हामीले चाहिँ प्रायः चाहिँ केलाई प्रायोरिटी दिन्छौँ भन्दाखेरि चाहिँ जो चाहिँ असहाय छ जसले चाहिँ एउटा एजुकेसनल एक्सेस पाएको छैन अवसरहरू पाएको छैन त्यस्ताहरूलाई चाहिँ अलिक बढी फोकस गर्छौँ तर हामीसँग कुनै पनि जातको कुरा छैन हामीसँग त मधेसी बच्चाहरू छन् नेपाली बोल्ने नजाने यसपालि जुम्लाको विद्यार्थीहरू पनि राखेका छौँ हामीले नेपाली उनलाई अब नेपाली सिकाउनु पर्नेछ नेपाली बोल्न आउँदो रहेनछ त्यस्तो खाले बच्चाहरू पनि राखेका छौँ होइन अझ हामीले तपाईँको चाहिँ चौधरी बच्चाहरूलाई चाहिँ अब ल्याउन खोज्दैछौँ होइन
तराई
दलित समुदायका पनि हामीसँग छन् दलित बच्चाहरू छन् होइन सबै खालका बच्चाहरू हामीसँग छन्
तपाईँहरूको र अभिभावकहरूको साइनो चाहिँ के हुन्छ अभिभावक त्यो पढ्नका विद्यार्थीका अभिभावक र त्यो विद्यालयको बीचको साइनो चाहिँ के हुन्छ
अभिभावकसँगको साइनो भन्ने बित्तिकै के हुन्छ त भन्दाखेरि हुन त हामी चाहिँ एउटा विद्यार्थी मानिलिनुहोस् हामीले चाहिँ एउटा मुगुको विद्यार्थी ल्यायौँ भने हामीसँग आउनुभयो भने त्यो विद्यार्थीको माध्यमबाट हामी त्यो मुगुको त्यो विद्यार्थीको परिवारसँग जोडियौँ अब त्यो परिवारसँग जोडिएपछि त्यो समुदायसँग पनि जोडियौँ होइन त्यसो भएको हुनाले त्यो समुदाय त्यो परिवारसँग त हामी जोडिन्छौँ तर हाम्रो विद्यालय सम्पूर्ण रूपमा रेजिडेन्सियल र हामीले उहाँहरूसँग कुनै पनि फी कुनै पनि कस्ट नलिने भएको हुनाले उहाँहरूको त्यति उत्तरदायित्व हुँदैन यो तपाईँको डे टु डे बिजनेसमा तर उहाँहरूलाई हामीले आवश्यक पर्दा विद्यार्थीहरू बिरामी पर्दा विद्यार्थीहरूलाई घर जानु पर्दा होइन यस्ता कुराहरूमा चाहिँ उहाँहरूलाई हामी जोड्छौँ तर फेरि के पनि हुन्छ भन्दा हाम्रो विद्यार्थीका गार्जेनहरू चाहिँ सबै अशिक्षित होइन एउटा पहाडतिर दुर्गम क्षेत्रतिर भएका हुनाले उनीहरूले अब विद्यालयलाई सँग त्यस्तो किसिमको चाहिँ अब काउन्सिलिङ गर्ने अथवा चाहिँ गार्जेनको रोल प्ले गर्ने भन्ने खालको चाहिँ अवस्थै रहँदैन हामीले विद्यालयमा बच्चा भर्ना भइसकेपछि हामी नै गार्जेन हो भन्छौँ तर गार्जेनसँग अब लिगल कुराहरूमा राख्नुपर्ने कुराहरूमा अथवा कुनै सपोर्ट गर्नुपर्ने कुराहरूमा चाहिँ हामी कनेक्सन कायम गर्छौँ
त्यो सिङ्गो विद्यालय त्यो गुठीले सञ्चालन गुठीले मात्रै सञ्चालन गर्ने हो कि त्यहाँ छुट्टै कुनै व्यवस्थापन समिति विद्यालय व्यवस्थापन समिति नीति भन्ने हुन्छ?
यस्तो छ, त्यो त अब यो शिक्षा ऐन शिक्षा नियमावलीले जे भन्यो त्यही गर्ने हामीले. त्यो पहिला चाहिँ तपाईँको गुठी छ. अब अहिले विद्यालय नेपालका विद्यालयहरू अब सामुदायिक संस्थागत अनि गुठीबाट चलेका छन्. कम्पनी र गुठी, हामी गुठीपट्टि गएको हो. गुठी किन गयौँ त भन्दा हामी नाफा नकमाउने भएर गुठीपट्टि गयौँ. कम्पनी भएदेखि नाफा कमाउनेपट्टि गइन्थ्यो होइन, गुठीतिर गयौँ. अनि त्यो गुठी चाहिँ तपाईँको के छ भने हाम्रो गुठियारहरूले गुठी बनाउनु भएको छ. त्यो गुठी अन्तर्गत विद्यालय व्यवस्थापन समिति छ. विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ होइन, वडाको प्रतिनिधि हुनुहुन्छ, शिक्षक प्रतिनिधि हुनुहुन्छ. अब म आफै प्र भएको हुनाले सदस्य सचिव भएँ. हाम्रो व्यवस्थापन समिति छ, अनि व्यवस्थापन समिति पछि चाहिँ अब हाम्रो स्कुलको एडमिनिस्ट्रेसन छ. यसरी चल्ने हो.
सरकारसँगको साइनो के हुन्छ तपाईँहरूको? जस्तो सामुदायिक विद्यालयको सरकारसँगको साइनो के हुन्छ भने त्यहाँ उसले दरबन्दी दिएको हुन्छ, त्यहाँले सरकारले त्यहाँ निश्चित मात्रामा त्यो स्रोत उपलब्ध गराउँछ, विभिन्न कार्यक्रमहरूको मार्फत त्यहाँ भौतिक पूर्वाधार उपलब्ध गराउँछ. तपाईँहरूको सम्बन्ध र तपाईँहरूको र सरकारको बिचको त्यो साइनो र सम्बन्ध चाहिँ के हो?
अब यस्तो हो, यसमा चाहिँ कस्तो हुन्छ भन्दा अब सरकारसँग दर्ता भएको हिसाबले हामी एक हिसाबले सरकारसँग दर्ता भएका स्कुल नै हौँ. जसरी अन्य स्कुल छन् त्यसरी नै हामी स्कुल हौँ. अब यसमा चाहिँ दुई तिन किसिमले हामी सरकारसँगको सम्बन्ध हुन्छ. एउटा त तपाईँको हामीलाई लिगिटिमेसी दिने, हाम्रो अथेन्टिसिटी कायम गर्ने काम सरकारले गर्यो होइन, हाम्रो सर्टिफिकेटलाई अथेन्टिसिटी दिने काम. अर्को कुरा भनेको चाहिँ हाम्रा परीक्षाहरू लिइदिने, आठको बोर्ड एक्जाम अब जिल्ला स्तरीय हुन्छ के नगरपालिका स्तरीय हुन्छ त्यो लिइदिने भयो, दसको एसीई, त्यसपछि बाह्रको एसएलसी बोर्ड एक्जाम, यी सबै कुराहरू सरकारले केही समन्वयमा हामीले गर्ने हो. अर्को कुरा भनेको तपाईँले दरबन्दीको कुराहरू गर्नुभयो, त्यस्तो सिधै डाइरेक्ट दरबन्दी भन्ने कुरो हुँदैन. तर धार्मिक विद्यालयहरूलाई अहिले सरकारले चाहिँ केही डोनेसन के अरे यो अनुदानको रूपमा केही पैसाहरू दिने गरेको छ. तर त्यसमा पनि यो कागज पत्र यो प्रक्रियाहरू पुर्याउन झन्झटिलो छ. त्यो चाहिँ एउटा हामीले समन्वयको रूपमा हामीले सहयोग पाउने अवस्था हो.
त्यो त सरकारले दिने एक प्रकारको अनुदानको कुरा भयो होइन, त्यो विद्यार्थीलाई खानाका निम्ति बस्नका निम्ति त्यसलाई अन्य कुराहरू सिकाउनका निम्ति चाहिने जो स्रोत हुन्छ त्यो स्रोत चाहिँ कहाँबाट?
त्यो स्रोतको हाम्रो सम्पूर्ण खर्चको स्रोत भनेको चाहिँ गुठी हो. गुठीमा चाहिँ अब के हुन्छ भन्दाखेरि विभिन्न दान दक्षिणा गुम्बामा आउँछन् होइन, यसरी दान दक्षिणाबाट जम्मा भएको रकम नै हाम्रो चाहिँ अब के भन्छ आर्थिक स्रोत हो. र त्यो स्रोत जुटाउने काम चाहिँ गुठीले गर्छ.
बौद्ध गुठीलाई मात्रै होइन, अन्यत्र यस्तो प्रकारका यसरी सञ्चालन भइरहेका विद्यालयहरूलाई यसरी विभिन्न दानबाट चलेका विद्यालयहरूलाई लाग्ने गरेको एउटा आरोप चाहिँ के छ भने विद्यार्थी त्यहाँ शोषित हुन्छन्, शोषण गरिन्छन् भन्ने कुराको नि कहिलेकाहीँ त्यस्ता प्रकारका समाचारहरू सुन्नमा आउँछ, त्यो सञ्चार माध्यमहरू पढ्न पाइन्छ. के कारणले यस्तो यस्तो हुँदो रहेछ? यो कारण चाहिँ के रहेछ?
तपाईँको यस्तो हुँदो रहेछ, त्यो गुठी अब क्रिएट गरिएको हुन्छ नि त होइन, गुठी बनाइएको हुन्छ, त्यो गुठी सञ्चालनमा गुठी सञ्चालकहरूको क्रियाकलापमा भर पर्ने कुरा हो क्या. अब हाम्रो चाहिँ विशुद्ध एउटा समाज सेवा अथवा मानवीय सेवाको उद्देश्य राखेर सञ्चालित गुठी र त्यहाँ सञ्चालन गर्ने गुठियारहरू सबै लामा भिक्षुहरू होइन, त्यो भएको हुनाले त्यस्तो विवादहरू आउँदैन. र अरू त के छ के त देखिन्छ नेपालको सन्दर्भमा भन्दाखेरि तपाईँ हामीलाई थाहा भएकै कुरा हो, हरेक कुरामा राजनीतिकरण भइदिने होइन, अब त्यो व्यवस्थापन समितिमा राजनीतिकरण भइदिने, गुठीमा राजनीतिकरण भइदिने होइन, अनि यस्ता खाले कुराहरूले गर्दा र आर्थिक हिनामिनाका कुराहरूले गर्दा यस्तो हुन्छ. तर हाम्रो सन्दर्भमा चाहिँ हामी अब एउटा विशुद्ध उद्देश्य लिएर स्थापित भएको हुनाले हामी ट्रान्सप्यारेन्ट छौँ, पारदर्शी छौँ, सम्पूर्ण कुराहरू हाम्रो एकदम डे टु डे बिजनेस क्लियर छ, अनि हामीलाई त्यस्तो कुनै आरोप पनि आएको छैन र आउँदैन पनि जस्तो लाग्छ मलाई.
विद्यालयको सिकाइ उपलब्धिलाई बढाउनका निम्ति के गर्नुहुन्छ?
अब यस्तो हुन्छ, सिकाइ उपलब्धि बढाउनको लागि हामीले के गर्छौँ त भन्दाखेरि शिक्षण विधिलाई इफेक्टिभ बनाउने हो. जबसम्म शिक्षण विधि इफेक्टिभ हुँदैन तबसम्म शिक्षा सिकाइ उपलब्धि पनि हासिल हुँदैन. अब शिक्षण विधि उपलब्धिमूलक बनाउनको लागि काम गर्ने कुरा भनेको हामीले यो के अरे टिचिङ लर्निङ प्रोसेसलाई इफेक्टिभ बनाउने, अब अहिलेका जुन चलेका छन् विधिहरू, फ्लिप्ड क्लासरुमका कुराहरू, कन्स्ट्रक्टिभ पेडागोजीका कुराहरू होइन, तपाईँका चाहिँ अब फर्मेटिभ समेटिभ एक्जामका कुराहरू, इभ्यालुएसन सिस्टमका कुराहरू होइन, तपाईँका चाहिँ यी सबै कुराहरू, अनि प्रोजेक्ट बेस्ड लर्निङका कुराहरू होइन, तपाईँका चाहिँ प्र्याक्टिकलमा आधारित भएर तपाईँको चाहिँ स्किल बेस्ड लर्निङका कुराहरू, यस्ता खाले क्रियाकलापहरूलाई चाहिँ सिकाइ विधिमा चाहिँ मैले जोड्ने प्रयास गरेका हुन्छु. र बेला बेलामा टिचर्सलाई एकदमै ट्रेनिङ दिइराखेका हुन्छौँ हामी. विकली लेसन प्लान, डेली लेसन प्लान विक विकमा हामीले सब्मिट गर्छौँ. त्यो लेसन प्लानलाई मोनिटर गरिराखेका हुन्छौँ. विद्यार्थीको हरेक लर्निङ एक्टिभिटिजहरूलाई मोनिटर गरेका हुन्छौँ. र कुनै विद्यार्थीहरूमा चाहिँ समस्या आयो भने उसलाई रिमेडियल क्लासहरूको व्यवस्था गर्ने होइन, उसलाई त्यसरी पनि चाहिँ अगाडि बढाउने, यस्ता खाले कुराहरू पनि हामीले गरेका हुन्छौँ. र यी सबै कुराहरूले गर्दाखेरि चाहिँ अनि लर्निङ इन्भाइरोमेन्ट, हामीले जुन लर्निङ इन्भाइरोमेन्ट एकदमै राम्रो क्रिएट गरेका हुन्छौँ कि हरेक टिचरलाई चाहिँ एउटा फ्लेक्सिबल लर्निङ इन्भाइरोमेन्ट, रिसोर्सफुल रिसर्चफुल बनाउन खोजिराखेका हुन्छौँ. त्यसले गर्दाखेरि हाम्रो लर्निङ आउटकम राम्रो हुँदै गएको.
विद्यार्थीले पालना गर्नुपर्ने नियमहरू होला, विद्यार्थीले के कुरा नियम पालना गर्नुपर्छ, कुन विधिमा बस्नुपर्छ त्यहाँ?
अब यस्तो हुन्छ, तपाईँको अरू विद्यालय जस्तै हो त्यो पनि, अब त्यहाँ पनि तपाईँको अब लन्च टाइम, टिफिन टाइम, होइन डिनर टाइम, प्रेयर टाइम, एसेम्ब्ली, यी सबै कुराहरू सबै त्यही नै हुन्, केही पनि फरक छैन। त्यो बाहेक भनेको चाहिँ के हो भन्दाखेरि उनीहरूले एउटा बुद्धिस्ट सिल हुन्छ नि, तपाईँका चाहिँ चोरी नगर्ने, झुठो नबोल्ने, अब यो त सामान्य कुरा हो, पञ्चशील भन्छन् नि होइन, अरूको सामान नमागी नदिकन नलिने, अनि रक्सी जाँड नखाने, होइन सेक्सुअल मिसकन्डक्ट नगर्ने, यी पञ्चशीलभित्र बस्नुपर्छ उनीहरूले। अब यो बस्नै पर्ने पनि कुरा हो।
त्यो विद्यालयमा पढ्दाखेरि त्यो प्रारम्भिक शिक्षादेखि कक्षा बाह्रसम्म पढ्दाखेरि त्यो विद्यार्थीहरूले लगाउने ड्रेसदेखि लिएर सबै कुराहरू त्यही पालना गर्नुपर्छ होइन,
सबै उनीहरूले उनीहरू भिक्षु हुन्, पहिलो उनीहरू भिक्षु हुन्, त्यसपछि उनीहरू स्कुलमा पढ्न आएका विद्यार्थी हुन्।
त्यहाँ पढ्ने विद्यार्थीहरू महिला कति पुरुष कति भन्ने,
हामीसँग पुरुष मात्रै हुन्, लामा भिक्षु मात्रै हुन्, भिक्षुणीहरू छैनन् हामीसँग।
हामी जरुरी देख्नु भएन,
त्यो जरुरी हुन सक्थ्यो, तर हाम्रो चाहिँ के छ भन्दाखेरि हाम्रो गुम्बा जुन चाहिँ यो गुठी सञ्चालन गर्यो त्यो चाहिँ लामाहरूको लागि बनाइएको गुम्बा हो, त्यसले गर्दा त्यहाँ लामा मात्रै पढ्न पाइए। अब भिक्षुणीहरू पनि त्यहाँसँगै बस्ने अब इथिक्सले दिँदैन होइन,
त्यो बुद्ध
धर्मले दिँदैन, त्यसले गर्दाखेरि चाहिँ अब भिक्षुणीहरूको चाहिँ अब गुम्बा हामीसँग नभएको हुनाले भिक्षुणीहरूलाई राख्न सकिएन।
पढ्न
चाह्यो भने अब त्यो खालको कन्सेप्टहरू डेभलप भयो भने अब भोलि कुनै भिक्षुणीले बाहिरबाट आएर पढेर फेरि बाहिरै गएर बस्नु पर्यो यो भिक्षुणी गुम्बामा।
त्यस्तो प्रकारको विद्यालयहरू सञ्चालन गर्नका निम्ति चुनौती चाहिँ कति हुँदो रहेछ?
चुनौती चाहिँ एकदमै धेरै छ। तपाईँको चुनौती किन पनि धेरै छ भने एउटा त पाठ्यक्रमको हिसाबले चुनौती छ, पाठ्यक्रम यति धेरै छ तपाईँको होइन, यतातिरको विषय पनि पढाउनु पर्यो, उतातिरको विषय पनि पढाउनु पर्यो, लामा बनाउने खालका उसका ट्रेडिसनल स्किल्सहरू पनि उसलाई सिकाउनु पर्यो, एउटा त्यो भयो। अर्को तपाईँले अहिले कुरा उठाइसक्नुभयो शिक्षकको, अब यो त समग्र नेपालमा विद्यालयहरूमा अहिले जेनरली प्रब्लमै हो, शिक्षक पाइँदैन होइन, म्यान पावर पाइँदैन। अर्को कुरा भनेको खर्चको पनि समस्या हो, हामीसँग सरकारी सहयोग हुँदैन, अब एकदमै थोरै तपाईँको चाहिँ रिसोर्सबाट धेरै उपलब्धि हासिल गर्नुपर्ने हुन्छ। अनि अर्को कुरा चाहिँ तपाईँको कस्तो हुन्छ भन्दाखेरि अब नेपाल जस्तो एउटा चाहिँ यो फ्रेजाइल पोलिटिकल सोसल तपाईँको ऊ भइराखेको बेलामा चाहिँ अब त अघि कुरा आए जस्तै यो धर्म, यो चाहिँ फलानु, यो चिलानु, यो जात, यो ऊ भनेर त्यो खालको कन्सेप्ट पनि आउँछ, त्यसलाई पनि चिर्नलाई चाहिँ अलिकति गाह्रो हुन्छ। म आफै पनि एउटा बुद्धिस्ट स्कुलमा, म एउटा ब्राह्मण समुदायको मान्छे हो नि त म खासमा त, तर म त्यहाँ एउटा प्रिन्सिपलको रूपमा चाहिँ विगत धेरै धेरै वर्षदेखि छु होइन, मैले नै त्यहाँ क्लास 12 पुऱ्याएँ, म जाँदा त्यहाँ क्लास 5 थियो होइन, भनेपछि यस्ता खाले चुनौतीहरू त एकदमै धेरै छन्।
विद्यार्थी स्वयंबाट शुल्क लिनुहुन्छ कि लिनुहुन्न?
एउटा पनि लिँदैनौँ हामी, टोटली निशुल्क, एउटा पेन्सिल पनि हामी उनीहरूलाई फ्री दिन्छौँ। अब उनीहरूले मनले किन्छन्, अब कोही गार्जेनले अब त गुठीलाई दान दिन्छौँ म भन्छ भने त्यसमा फेरि बन्देज छैन, रसिदै काट्दैन,
शुल्क काटेर रसिद चाहिँ
बुझाउँदैन।
हामी कार्यक्रमको अन्तिमतिर पनि छौँ,
हजुर,
मैले सोध्न छुटाएका कुरा र तपाईँले भन्नै पर्ने कुराहरू केही छन्?
सबैभन्दा पहिला त तपाईँले मलाई जुन मौका दिनुभयो त्यसको लागि तपाईँ लगायत रेडियो नेपाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, म आफ्नो तर्फबाट र मेरो विद्यालयको तर्फबाट। र मैले के भन्न खोजेको भन्दा, म आफै पनि यो शैक्षिक क्षेत्रमा लामो समयदेखि काम गरिरहेको हुनाले अबको शिक्षा भनेको एउटा यस्तो शिक्षा हो, अबको शिक्षा भनेको एउटा बेस्ट ह्युमन बिइङ बनाउने शिक्षा हो क्या, अबको अबको सेन्चुरीलाई चाहिने, वर्ल्डलाई चाहिने होइन, भनेको बेस्ट ह्युमन बिइङ बनाउने हो,
नाफामूलक मात्रै होइन,
होइन
नाफा र मानवता
सँगसँगै लानुपर्छ, र त्यो कन्सेप्टमा हामी सबै एजुकेसनिस्टहरू लाग्नुपर्छ, र नेपालको सन्दर्भमा त अझ बढी लाग्नुपर्छ, किनभने नेपालमा हामीहरू धेरैजना लागिरहेका छौँ तर एउटा फ्रुटफुल आउटकम चाहिँ आइरहेको देखिया छैन। र मैले म चाहिँ के भन्छु भने शिक्षाले एउटा असल मान्छे जन्माउनु पर्यो होइन, एउटा व्यवसायी मात्रै जन्माउनु भएन, र हामी त्यसमा चाहिँ लागौँ भन्ने मैले भन्न चाहेँ, र मैले त्यसमै पनि प्रयास गरिराखेको छु। थ्याङ्क यू सो मच,
समय उपलब्ध गराइदिनु भयो, समय र सम्वादका निम्ति रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
हस्, तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
यति दिनसम्म हामीसँग हुनुहुन्थ्यो सेचेन महाबौद्ध विद्यालयका प्राधानाध्यापक झविन्द्र कुमार सुवेदी, आजलाई कार्यक्रम शैक्षिक बहस यति, अर्को हप्ताको विशेष श्रृङ्खलाका साथ उपस्थित हुनेछौ। त्यति दिनसम्म म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु, सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा, कार्यक्रम शैक्षिक बहस।
असतो मा सते गमाए।